شفا شفاعته ورمان در عذره درود دیگه محمد و علیه محمد شفا و شفاعت اور عذر کس طرح سے جب بھی کوئی صورتحال پیش آئے گی یا تو ہم شفا کرتے رہیں گے ایسا کیوں ہوا اعتراض پہ اعتراض کر سکتے ہیں یہ کام بہت آسان ہے انسان کی زندگی کے اندر شکایت کرنا اعتراض کرنا اور دوسرا کام کیا کریں گے کہ اگر کوئی ہم سے کہے کہ کیوں نہیں ہوا تو ہم عذر پیش کرتے ہیں یا ایک طرف سے شکایت کرے گا یا ایک طرف سے عذر پیش کرے گا اچھا یہ پھر ایک انسان کا گروہ ہے جو یہ کام کرتا رہے گا دوسرا انسانوں کا گروہ کون سا ہے وہ جب کسی برائی کو دیکھے گا کسی مشکل کو دیکھے گا تو وہ دوسروں سے شکوے نہیں کرے گا دوسروں کے سامنے عذر بھی نہیں لائے گا بلکہ وہ کیا کرے گا اس مشکل کو حل کرنے کے لیے کوئی قدم اٹھائے گا مشکل کو حل کرنے کا قدم اٹھائے گا اچھا اب یہاں پر بہت ساری عناوین ہیں گفتگو کے لیے مشکل حل کیسے کریں جبکہ مشکل بہت بڑی ہے کیسے مشکل حل کی جائے یعنی میں نے معمولا یہ دیکھا ہے کہ جب ہمارے سامنے کوئی مشکل آتی ہے تو ہم یہ سوچتے ہیں کہ یہ مشکل میں اکیلا حل نہیں کر سکتا اور اس کے بعد دوسرے لوگ بھی میرے پاس نہیں ہیں جن کے ساتھ میں مل کر اس کو حل کروں تو میں کیا کرتا ہوں میں سرنڈر کر دیتا ہوں اور اس سرنڈر کو سرنڈر کرتے ہوئے میرے پاس ایکسکیوز ہے وہ کیا ہے دوسرے لوگوں نے ساتھ نہیں دیا یعنی بالکل ایسا ہے ایک عجیب مثال دیتے ہیں کہتے ہیں فرض کریں ایک پتھر بہت بھاری آپ کے پاس ہے بہت بھاری پتھر ہے یہ پتھر اتنا بھاری ہے کہ جب تک 10 آدمی نہ اٹھائیں نہیں اٹھے گا 10 آدمی نہ اٹھائیں نہیں اٹھے گا اچھا آپ فرض کر لیتے ہیں 20 آدمی موجود ہیں 20 آدمی موجود ہیں سب اس پتھر تک پہنچ رہے ہیں اور سب ایک بار سوچ رہے ہیں اگر کسی نے اٹھایا تو میں اٹھاؤں گا اور اگر نہیں اٹھایا تو میں نہیں اٹھاؤں گا صحیح اور سب یہی سوچ رہے ہیں کہ اگر کوئی اٹھائے گا تو میں اٹھاؤں گا اور اگر کسی نے نہیں اٹھایا تو میں بھی نہیں اٹھاؤں گا اب آپ بتائیں پتھر اٹھے گا یا نہیں اٹھے گا کبھی بھی نہیں اٹھے گا کیوں سب مل جائے تو اٹھ جائے گا لیکن سب کیا سوچ رہے ہیں دوسرا اٹھائے تو میں اٹھاؤں گا کوئی نہیں اٹھائے گا اس طرح تو اب اس کی طریقہ کار کیا ہونا چاہیے ہمارے پاس مشکل کا حل کیا ہونا چاہیے مشکل کا ایک حل ہونا چاہیے اور اس کے لیے ایک ریکوائرمنٹ ہے ریکوائرمنٹ کیا ہے تیلگو میں اس کا تو چلو ریکوائرمنٹ ہے کمٹمنٹ آپ کے اندر کمٹمنٹ ہونا چاہیے اگر کمٹمنٹ آپ کے اندر ہے یہ پرابلم آپ سالو کر سکتے ہیں پہلے میں آپ کے اندر میں کمٹمنٹ کی ایک مثال دے دیتا ہوں اور اس کمٹمنٹ کی مثال کے بعد پھر آپ اس کو سولوشن کو بھی کہنے کی کوشش کرتے ہیں درود دے دیجیے محمد والے محمد کی 10,000 روایتیں ہمارے پاس موجود ہیں اہل بیت نبی خدا کی وفات کے بعد 250 سال تقریباً روئے زمین کے اوپر موجود تھے اس دوران میں انہوں نے ظاہر ہے کہ لاکھوں باتیں کہیں ان لاکھوں باتوں کو 10,000 لوگوں نے سنا ہے کچھ لوگوں نے اسے لکھ لیا ہے تو وہ ہم تک پہنچ گئے اس کو ہم روایت کہتے ہیں اللہ کے نبی کی روایت ان کے خاندان کی روایات ان کو ہم حدیث کہتے ہیں ہمارے پاس 10,000 حدیثیں موجود ہیں کن لوگوں نے حدیثیں جمع کی ہیں کن حالات میں جمع کی ہیں ان حالات میں جمع کی ہیں کہ اگر کوئی آدمی اہل بیت سے تھوڑا زیادہ نزدیک نظر آتا تھا تو کچھ دیر میں غائب ہو جاتا تھا اسے مار دیا جاتا شریف کریم شخصیوں کے اندر کچھ لوگوں نے ان روایات کو زندہ کیا ہے ان روایات کو محفوظ کیا ہے اور بے انتہا قربانیاں دی پرابلم کیا تھی اس زمانے میں کچھ افراد ہیں صاحبان علم صاحبان تقویٰ جو اہل بیت ہیں اور حکومتیں ان کے خلاف ہیں ساری ریسورسز حکومتوں کے پاس ہیں یہ جو صاحبان تقویٰ ہیں ان کے پاس ریسورسز نہیں ہیں ان کے پاس علم ہے ان کے پاس تقویٰ ہے یہ اپنے دوستوں سے چاہ رہے ہیں ہمارے علم اور تقویٰ کو محفوظ کرو چیلنج یہ ہے کہ محفوظ کیسے کریں گورنمنٹ ان کے خلاف ہے ریسورسز ان کے خلاف ہیں جاسوس ہر طرف گھوم رہے ہیں ذرا سا ٹائم آپ زیادہ نزدیک گزاریں گے آپ اٹھا لیے جائیں گے آپ غائب ہو جائیں گے آپ مار دی جائیں گے چیلنج ہے اس کو کیسے اٹھایا جائے اس دوران کچھ لوگ کمیٹڈ ہوئے उन्होंने कहा कि नहीं, हमारी जान भी जाएगी, हमने ये काम करना है। क्या काम करना है? जो अहले बैत कहेंगे उसे लिख लेंगे, और लिखने के बाद कहीं पर इसको महफूज करेंगे अगली नस्लों के लिए। यह चैलेंज था, 250 साल तक ये चैलेंज लोगों ने पूरा किया है। उनमें से एक आदमी इब्ने अबी उमैर नाम करके हैं, इब्ने अबी उमैर अहले बैत के चाहने वालों में से आलिम और फासिल इंसान है, काबिल-ए-क़दर मुत्तकी परहेजगार, जिनके तकवा परहेजगारी की मैं वाकया आपकी हिम्मत दर्ज कर सकता अगर कायम होता। बहुत कम बचे थे अहले बैत के चाहने वाले, और इन्होंने बहुत सारी रिवायात अपने पास कॉपियों में लिखी है। और जब आपकी खिदमत में कह रहा हूं कॉपी में लिखी है, तो जाहिर है कि आज के दौर के बच्चे को यह भी समझ में नहीं आएगा कि कॉपी में लिखना किसे कहते थे। आपको अपनी जेब में इंक रखनी पड़ती थी, उस इंक में कलम रखा हुआ होता था, आपकी जेब पे रहना चाहिए। आपके पास कुछ सफे होंगे जो रोल की सूरत में होंगे, वो आपने कहीं और अपनी जेब में कहीं रखे होंगे। आप इमाम के पास बैठे होंगे, अचानक वो कोई बात कहेंगे, आपने पेन और इंक को वहां से निकालना है और फौरन अपने रोल को खोलना है, उसमें कुछ लिखना है और इसको इस तरह छुपाना है कि जासूस देख ना सके, देख लेगा तो आप भी मर जाएंगे। उसके बाद इन रोल्स को कहीं जमा करना है, इन सबको पाइन करेंगे या जमा करेंगे, ये आपकी कॉपी बनेगी। 400 ऐसे रावी हैं जिन्होंने ये काम, कम अज कम 400 ऐसे जिन्होंने काम किया है, हजारों ने किया है, लेकिन 400 बहुत मशहूर हैं जिन्होंने इस काम को अंजाम दिया, उन्होंने बुक्स जमा की 400 ऐसे अफराद। उनमें से एक इब्न अबी उमैर थे, अपने पास कई बुक्स ऐसे जमा कर ली, कॉपी जमा कर ली। गवर्नमेंट को एक मौके का अंदाजा हो गया कि इसके पास कुछ है और ये अहले बैत के इल्म को महफूज कर रहा है। इनको वहां से उठाया गया, इनको जेल में डाला गया, टॉर्चर्स किए गए, ठीक ठाक पैसे वाले आदमी थे। एक और वाक्य के तहत हमें पता चलता है ठीक ठाक पैसे वाले थे, सारा पैसा जब्त कर लिया जाता है, जायदाद सारी जब्त हो जाती है, और खूब टॉर्चर करके इनको जिंदा में डाल देते हैं। और इनसे जो डिमांड कर रहे थे मुझे के लिंक्स बताओ और कौन लोग जो ये काम कर रहे हैं, ये बेचारे टॉर्चर बर्दाश्त करते रहे, जेल में पड़े रहे। जो इन्होंने जमा किया था वो सब का सब एक जगह स्टोर करके महफूज किया था कि कहीं दुश्मनों के हाथ में बना लेते हैं। इनको नहीं अंदाजा था कि मैं कितने हफ्ते जेल में रहूंगा, इनको इस बात का अंदाजा नहीं था। इन्होंने एक जगह को सबको जमा किया, ये जेल में चले गए, जेल में मुद्दतों गुजर गई, कई साल गुजर गए। इस कई साल में इनकी सारी दौलत खत्म हो गई, आंखों से अंधे हो गए, अंधे हो गए। जब गवर्नमेंट को इत्मीनान हो गया कि अब ये बुरा इंसान कुछ नहीं कर सकता, ये अंधा भी हो गया है, तो इनको छोड़ दिया, छोड़ के ये वापस आए अपनी उस जगह पर जहां पर इन्होंने कागजात रखे थे। कागजात जब खोला तो देखा कि सब का सब ह्यूमिडिटी की वजह से खत्म हो चुका, नमी आ गई थी उसमें, पानी आ गया था उसके अंदर, उसकी वजह से जो इंक थी वो फैल गई, प्रिंटिंग थोड़ी थी उस समय में, इंक से सीखना पड़ता था, सब का सब फैल चुका है, सब खत्म हो चुका है। अब सोचिए एक आदमी ने 10-9 साल टॉर्चर बर्दाश्त किया है इन चंद पेपर्स की खातिर, वो पेपर तो उसके पास नहीं है, आंखों से नाबीना हो चुका है। उसके बाद इन्होंने जेल के अंदर एक काम किया था, जितनी भी रिवायात याद थी उनको मेमोराइज करते रहते थे, उनको रटते रहते थे कि मैंने अहले बैत से ये सुना है, उसको याद करते रहते थे। जितने भी जेल में लोग मिलते थे उनको वो रिवायतें सुनाते रहते थे, मैंने ये रिवायत सुनी है। मजबूत इंसान थे इस मामले के अंदर, अरब मेमोरी में बहुत शार्प थे, हम लोगों के जहन में आ ही नहीं सकता कितने शार्प थे उस मामले के अंदर। यानी एक आम अरब इंसान को 10-15 हजार शेर याद हो ये कोई मुश्किल काम नहीं था, उस जमाने में बहुत था ऐसा। और मैंने खुद ऐसे लोगों से मुलाकात की है जिनको 2 लाख से ज्यादा शेर याद थे, मैं खुद मिला हूं ऐसे लोगों से, तो उनके उनके पास ये मसला नहीं था। और अरब लैंग्वेज में ऐसा होता है कि एक खास आदमी की खास जबान होती है, दूसरे उसे कॉपी भी नहीं कर सकते। यानी मिसाल के तौर पर अगर कोई चाहे कि कुरान करीम जैसी कोई जबान लिखे, नामुमकिन है, कोई नहीं लिख सकेगा। कोई चाहे अमीरुल मोमिनीन किसी जैसी जबान लिखे, नामुमकिन है, कोई नहीं लिख सकता। तो वो जो सैयद रजी के इल्जाम लगाते हैं नहजुल बलागा उन्होंने लिखी है, तो उसकी एक झूठ के इस इल्जाम की झूठे होने का एक रीजन यह है कि सैयद रजी ये जबान लिख ही नहीं सकते जो नहजुल बलागा में अमीरुल मोमिनीन की जबान है, कोई नहीं लिख सकेगा। इनको भी याद थी वो ट्रेडिशंस। इब्न अबी उमैर एक जगह दोबारा बैठे और उसके बाद ये कहा कि ठीक है मेरे पेपर्स खत्म हो चुके हैं, मेरी आंखें जाया हो चुकी हैं, मेरा पैसा भी खत्म हो गया है, लेकिन खुदा ने मुझे हादसा नहीं दिया है। क्या मैं अपनी मेमोरी को इस्तेमाल कर सकता हूं? क्या मेरी मेमोरी इतनी शार्प है? उन्होंने टेस्ट किया अपना, अब देखिए कमिटमेंट के साथ निकल के अपने आपको टेस्ट किया। उस जमाने के जो दूसरे लोग ट्रेडिशन लिखने वाले थे उनके पास गए, कहा देखो तुम लोग मेरी मेमोरी का इम्तिहान लो, मेरे जमाने तक जो ट्रेडिशन लिखी हुई थी वो मुझे याद है, तुम लोग मेरी मेमोरी का इम्तिहान लो, मेरी मेमोरी सही है या खराब हो चुकी है। उन्होंने इम्तिहान लिया, उन्होंने देखा यार की मेमोरी परफेक्ट है, इसकी मेमोरी बहुत शार्प है, ये जो ट्रेडिशन कहता है कोई नफ्स इधर से उधर नहीं करता। उन लोगों ने और बाद में इमाम ने ये बात कही कि ये आदमी अपनी मेमोरी से भी जो ट्रेडिशन कहे वो हमारे नजदीक एक्सेप्टेड है। इनको एक खास स्टेटस मिला, इनको खास स्टेटस क्या मिला, अभी ये डिटेल्स हैं थोड़ी सी और टाइम हमारे पास कम है, कि आप जब कोई ट्रेडिशन लिख रहे होते हैं तो आपको चेन ऑफ मेरिटर्स लिखना होता है, अनफला अनफला अनफला, उसने उसको सुनाया, उसने उसको सुनाया, उसने उसको सुनाया, यहां तक क्या इमाम तक जाते हैं, इसको हम कहते हैं चेन ऑफ मेरिटर्स। अगर चेन ऑफ नैरेटर में एक आदमी ड्रॉप हो जाए तो हम कहते हैं ये चेन सही नहीं है, रिलायबल चेन नहीं है। इब्ने अबी उमैर को ये स्टेटस अहले बैत ने दिया कि इब्ने अबी उमैर अगर चेन ना भी बताए तो उसकी ट्रेडिशन सही है, उसकी ट्रेडिशन, ऐसी ट्रेडिशन हम तो मुर्सला कहते हैं, जिसके अंदर चेन ऑफ नैरेटर्स नहीं लिखा हुआ होता उसको हम मुर्सला कहते हैं। मुर्सला ट्रेडिशन हमारे नजदीक एक्सेप्टेड नहीं होती, हम कहते हैं ये ट्रेडिशन मुर्सला है, इसमें चेन ऑफ नैरेटर्स नहीं है, इसके गलत होने का बहुत इम्कान है। अहले बैत ने कहा कि इब्ने अबी उमैर मुर्सला भी कहे तो मुस्तनद है, क्यों? यह आदमी कमिटेड है, इस आदमी की मेमोरी शार्प है और ये बहुत कमिटेड आदमी है। कितने कमिटेड थे इब्ने अबी उमैर ये आपने देखा, और कितने ओबीडियंट थे अहले बैत के, ये मैं आगे वापस आपकी खिदमत में अर्ज करूंगा। दुरूद देवा मोहम्मद वाला मोहम्मद एक दफा बहुत गरीब हो गए, मैंने आपकी खिदमत में बताया, सारा पैसा जब्त हो गया, नाबीना भी हो गए, कोई बिजनेस नहीं कर सकते, तजारत नहीं हो सकती, पैसा इंतहाई कम हो गया, इंतहाई गुर्बत की हालत में आ गए, गरीब हो गए बिल्कुल। एक अहले बैत का चाहने वाला इनके पास आया और उसने आकर इनको तकरीबन 8,000 दिरहम दिए। 8,000 दिरहम इतना पैसा होता था कि मदीने में एक घर खरीद सकते थे। 6 से 8,000 दिरहम एक और ट्रेडिशन में भी है, किसी आदमी ने अपने नाम से था कि मेरे लिए घर खरीदे तो उनको इतने पैसे दिए थे। 8,000 दिरहम में आप पूरा घर खरीद सकते थे उस जमाने में। उसने आकर इब्ने अबी उमैर को 8,000 दिरहम दिए, कहा कि ये तुम्हारे लिए, अब ये गरीब है, इंतहाई गरीब है, जेल से बाहर आए, हम लोग छोटा सा ये काम करते हैं ना, लोगों पर एहसान डालते हैं। अब इब्ने अबी उमैर को देखिए कमिटमेंट इसको कहते हैं, वो आया उसने 8,000 दिरहम दिए। इब्ने अबी उमैर ने पूछे किस बात के, कहा ये तुम्हारे लिए, कहानी ऐसे नहीं, ये बताओ क्यों दे दो मुझे, कोई क्वेश्चन नहीं है कि मैं जेल से आया हूं, मुझे जरूरत है, कोई दे रहा है तो मैं ले लूं, नहीं ऐसी कोई बात नहीं। कहीं किस बात की, कहा तुम्हारे, कहानी ऐसे नहीं, ये बताओ मेरे कब हुए, मुझे याद नहीं। कहा तुमने जब तुम्हारे पास बहुत वेल्थ थी, मैंने तुमसे एक दफा कर्जा लिया था घर खरीदने के लिए, मैंने कर्जा लिया था, मैं कर्ज वापस कर रहा, मैंने तुमसे 8,000 रुपए लिए थे, तुम दिरहम लिए थे, तुमको तो याद ही नहीं, तुम्हारे पास इतना पैसा था, अभी मैं तुमको पैसा वापस कर रहा हूं क्योंकि तुमको जरूरत है। इब्ने अबी उमैर ने कहा कि मुझे याद नहीं कि मैंने कर्ज लिया, अगर तुमने कर्ज लिया था तो मुझे पैसे वापस कर दो, तुम्हारे पास इतना पैसा कहां से आया, घर खरीदने के बराबर पैसा है तुम्हारे पास आया कहां से, क्या तुमने कोई तिजारत की है? वो खामोश हो गया, कहने के बाद पूछो, कहने नहीं पहले बताना पड़ेगा इतना पैसा कहां से आया। इसने जवाब दिया, कहने लगा मैंने वो घर बेच दिया है क्योंकि तुम मुसीबत में हो। ये ट्रू फॉलोअर्स हैं अहले बैत के। उसने कहा मैंने तुम्हारे पैसे से घर खरीदा था ना, तुम उस वक्त पैसे वाले थे, तुमने मुझे दिया था, अब तुम जरूरत में हो, मैंने घर बेच दिया है क्योंकि तुम्हें जरूरत, तुम्हारी जरूरत पूरी हो, तुम्हारा हक है, पैसा तुम्हारा है। ये अजीब है। इब्ने अबी उमैर ने कहा कि ये पैसा उठाओ वापस दे दो और घर वापस करिए। कहा मैं नहीं कर सकता, तुम गरीब इंसान हो इस वक्त, ये तुम्हारा पैसा है। कहा नहीं, मैंने अपने इमाम से रिवायत सुनी है, मैं रिवायत पे अमल करूंगा। ये सिर्फ बयान करने वाला नहीं है मेरे जैसे आदमियों की तरह, ये अमल करने वाला आदमी है। کہنے لگے میں نے اپنے امام سے اس روایت سنی ہے، میں اس روایت پہ عمل کروں گا، میں اس پیسے میں سے ایک دینار نہیں دوں گا۔ کہا وہ روایت کیا ہے؟ کہا میرے امام نے مجھ سے کہا کہ اگر کسی کو پیسہ دو تو اس کو گھر کے سائے سے پیسے کی خاطر محروم نہ کرنا، اپنا پیسہ دینے کے لیے اس کا گھر نہیں بکوانا۔ کہا میں نے تم کو پیسہ دیا تھا، گھر کے لیے دیا تھا، میں اپنا پیسہ دینے کے لیے تمہیں گھر سے محروم نہیں کروں گا، میں اپنے امام کی روایت کے خلاف عمل نہیں کروں گا، یہ پیسہ اٹھاؤ اپنا گھر دوبارہ خریدو۔ دوستو بھائیو میرے، یہ کمٹمنٹ ہے، یہ کمٹمنٹ ہے، اور اس کی ہم میں کمی ہے۔ ہم میں کمی اس بات کی نہیں ہے کہ ہماری تعداد ملینز میں نہیں ہے، نہیں، ہم ٹینس آف ملینز ہیں، تعداد کی کمی کا کوئی مسئلہ نہیں ہے ہمارے ساتھ۔ آپ مت سوچنا ہمارے پاس پیسے کی کمی ہے، ہمارے پاس بہت پیسہ ہے الحمدللہ رب العالمین۔ میں ہمیشہ کہتا ہوں اہل بیت نے اپنے چاہنے والوں کو غریب نہیں رکھا ہے، بہت پیسہ دیا۔ مت سوچنا ہمارے پاس اسلحہ نہیں ہے، ہمارے پاس اسلحہ بھی ہو جائے گا، اس کی بھی کوئی پرابلم نہیں ہے، صرف ایک پرابلم ہے، اتنے کمیٹڈ لوگ ہیں، لوگ اتنے عمل کرنے والے لوگ ہیں، یہ ہماری مشکل ہے۔ اصل مشکل ہماری یہاں پر آئی ہے، اور یہ وہ چینج ہے جو مجھے اور آپ کو اس وقت چاہیے۔ آپ یہاں پہ تشریف لائیں، یہ مت سمجھیے گا آپ یہاں پہ تشریف لائے گھر واپس چلے گئے معاملہ ختم ہو گیا، نہیں، یہاں سے معاملہ شروع ہونا چاہیے۔ یہ جو آپ کا یہاں پہ جمع ہونا ہے، یہ ریمائنڈر دینے کے لیے کہ آپ نے کرنا کیا ہے، آپ یہاں سے لے کر جائیں کہ آپ نے کرنا کیا ہے، میں آپ کی خدمت میں عرض کر رہا ہوں، یہ آپ کو کرنا ہے۔ آپ کے اندر کمٹمنٹ ہونا چاہیے اپنے لیے، اپنے دین کے لیے، آپ کے اندر کمٹمنٹ ہونا چاہیے اپنے اہل بیت کے پیغام کے لیے، دین اسلام کی روح کے لیے۔ اس کمٹمنٹ کے ساتھ پھر آپ میدان میں تشریف لائیے، پھر دیکھیے کہ آپ دین خدا کی نصرت میں کیا کر سکتے ہیں۔ اس ابن عبد المین کی طرح غریب ہے، محتاج ہے، لیکن اپنے امام کی بات کے خلاف عمل نہیں کر سکتا، سمجھ رہے ہیں آپ اور میں نہیں یہ کر سکتے ہیں۔ ہمیں تھوڑا سا اپنے اوپر محنت کرنی پڑے گی، تھوڑا سا اپنے اوپر محنت کرنی پڑے گی۔ اور میں آپ کو یقین سے کہہ رہا ہوں، کوئی یہ نہ سوچے میں آسٹریلیا میں ہوں، میں دنیا کے کس کونے میں ہوں، یا مثلا کسی مغربی ملک کے اندر ہوں، میں ترقی نہیں کر سکتا، نہیں، ایسا نہیں ہوتا، یہ خدا کا نظام ہے۔ آپ خدا کی زمین پہ کہیں پر بھی ہوئے آپ ترقی کر سکتے ہیں، آپ اپنی روح کے ساتھ آگے بڑھ سکتے ہیں، اور خدا مطالعہ آپ کو جزا دینے والا ہے۔ اور یہ جتنا کچھ میں اور آپ کربلا سے ذکر کر رہے ہیں، یہ کن لوگوں کا تذکرہ ہے؟ یہ ان لوگوں کا تذکرہ ہے جنہوں نے اپنی زندگیوں قربان کی ہیں اپنے امام کے نام پر۔ ایک ایک شخص نے بے لوس بے غرض صرف اپنے امام کے نام پر زندگی قربان کی۔ ہم لوگ ان کے ماننے والے ہیں، ہم لے بلا رہے ہیں، یہ دین، یہ مذہب، یہ فکر، یہ ہمیں پکار رہی ہے کہ ہمیں اپنے کام کو انجام دینا ہے اہل کربلا کی طرف۔ اور ہمیشہ میں آپ کی خدمت میں عرض کروں گا، ایک کربلا کو آپ یاد کر رہے ہیں، ایک کربلا آپ کی نظروں کے سامنے آنے والی ہے، ایک اور کربلا بنے گی، انہیں امام کے فضل دوبارہ تشریف لائیں گے۔ کیا پتا مجھے اور آپ کو کوئی کردار مل جائے۔ کل مثلا ہم حضرت جون کے مسائل پڑھ رہے تھے، کیا پتا اگلی کربلا میں ہم کو جون بن سکے۔ اگر خدا اس غلام کو اس کی حسن نیت کی بنیاد پہ وہاں پہنچا سکتا ہے، کس طریقے سے شہدا اس کو دعا کر رہے ہیں، کیا پتا کوئی امام وقت کی دعا مجھے اور آپ کو بھی لگی جائے۔ مانگنے میں کیا حرج ہے؟ آپ ابھی یہاں پر مسائل گریا کریں گے، اس گریے کے صدقے میں وقت کے امام سے کچھ طلب بھی کر لیجیے، اور جو طلب کریں وہ اس روح کو، اس نصرت کو طلب کریں کہ مولا ہمیں اپنے آبا انصار میں شامل کر لیں، ہم آپ کی جد امجد کے چاہنے والے، ہمارا کوئی سرمایہ نہیں ہے، ہم کیا کہیں اپنے امام سے کہ ہم نے کیا کیا ہے، لیکن اپنے امام سے بس اتنا کہہ سکتے ہیں کہ مولا آپ دنوں کے احوال کو جانتے ہیں، آپ ہمارے دنوں کے اندر جھانک کر دیکھیے امام حسین کی محبت ہے یا نہیں ہمارے، ایسے عید الشہدا کی محبت ہے یا نہیں ہے، اور کتنا آسمانی سے یہ بات سمجھ میں آتی ہے۔ آپ ابھی دیکھیے، ابھی صرف اندھیرا ہوا ہے، अभी मसाइब की कोई बात ना कही गई हो, मैं आपको बस इतना कह दूं, एक बच्ची अंधेरे में जा रही थी, आपका जहन फौरन करबला की तरफ जाता है, आप फौरन इस बात को समझने की कोशिश करते हैं कि अहले बैत अत्तहार ने कैसे मसाइब झेले। आज की शब करार पाती है हजरत और मोहम्मद की मसाइब की। करबला में माओ ने जो किरदार अंजाम दिया है वो खुदा जानता है, और माए क्यों अपने बच्चों को कुर्बान कर रही थी, वो अपने आंखों से देख रहे थे कि हुसैन अली अकबर को कुर्बान कर रहे हैं, वो अपनी आंखों से देख रहे थे कि जब फातिमा के बच्चे कुर्बान हो रहे हैं तो हमारे बच्चों की क्या हैसियत है। आज बीबी ज़ैनब सलामुल्लाह अलैहा की कुर्बानी की शब है, क्या रकम है बीबी ज़ैनब सलामुल्लाह अलैहा का, क्या कोई बयान कर सकेगा। शबे आशूर किस तरीके से बीबी ने मसाइल उठाए, असर आशूर किस तरह से मसाइल उठाए, तो शबे आशूर की एक रिवायत आपकी खिदमत में अर्ज करूं। तो इस मौका है शबे आशूर में तमाम माएं अपने अपने बच्चों को लेकर बैठी हुई, तमाम माएं अपने अपने बच्चों को लेकर बैठी हुई थी, किसी का बच्चा जवान है, कोई किसी अपने शौहर को लेकर बैठा हुआ है और तैयारी हो रही है इनका इमाम हुसैन की हुजूर अपनी जान को कुर्बान करना है। एक मौके पर बीवी दोनों औरों मोहम्मद को बुलाती हैं और कहती हैं, ऐ औरों मोहम्मद यहां आ जाओ और एक बात को याद रखना, कल तुम्हें अपने माहौल पर कुर्बान होना। बात का जिंदगी का मकसद ही यही था कि उन्होंने कुर्बान होना था, बोला बीबी ज़ैनब सलामुल्लाह अलैहा की जिंदगी का मकसद यह था कि उन्होंने अपने भाई की नुसरत कर ली, अपने बच्चों को ऐसे लेकर चली थी कि उनके बच्चे हमेशा याद रहे कि उनको सैयद शुहदा के ऊपर कुर्बान होना है। लिहाजा शब आशूर जमा करती हैं और हमें नहीं मालूम है रिवायात के अंदर आखिर हद तक कहां बात गई होगी, लेकिन जैसा कि मशहूर है बच्चों को जमा किया और कहा कि तुमने अपना ढूंढने का सुनगी जब तक कुर्बानी न रहे, अपने मालूम पर कुर्बान होना और सबसे पहले तुम लोगों में जाना है। लिहाजा हमारे पास इस तरह से बयान मौजूद है कि आशूर और मोहम्मद इमाम हुसैन के पास आते थे और कहते थे मौला हमें जाने की इजाजत दीजिए, और सैयद शहदा बार बार और मोहम्मद को देखते थे कि ये बच्चे अभी कमसिन हैं, इनका सिर इतना ज्यादा नहीं है। एक मौके के ऊपर जब नजदीक आए तो पूछा कि क्या तुमने बीबी ज़ैनब से इजाजत दी है कि माँ अपने बच्चों को कुर्बान कर दे, तो फरमाया हमें बीबी ने भेजा है, इसरार किया है कि हमें अपनी जान को कुर्बान करना है, आप हमें इजाजत दीजिए, और अगर आपने इजाजत नहीं दी हमारी माँ हमें कबूल नहीं करेगी, हम खेतों में वापस नहीं जा सकेंगे। शहीद शहादा के सामने इसरार हुआ, इमाम हुसैन ने जाने की इजाजत दी, उधर बीबी ज़ैनब को जिंदगी के ऊपर है, मेरे बच्चों की कुर्बानी को कबूल करवा दे, ये बच्चे मैदान छत के अंदर कुर्बान हो गए हैं, वो दोनों कच्चे मैदान में की तरफ गए, नहीं मालूम आशिया कौन थे जो इन चार से चेहरों को वैसे बहादुर ने के जन्मे थे, वो सारे दुश्मन जमा हो गए, बच्चों में हमले होना शुरू हो गए, कोई बच्चा खेलने की तरफ नहीं आया, बच्चे मैदान छत के अंदर जंग करते रहे, मौके के ऊपर जमीन के ऊपर गिरे, मौला अबुल फजल अब्बास अली अकबर बच्चों को लेने के लिए खड़े, सैयद शुहदा ने बच्चों के लाशें उठाए, बीबी ज़ैनब के खेमे में लाए, रसीद में लाई, भैया हमने ये बच्चे आपको कुर्बान कर दिए, अब हम इनका वादा नहीं करेंगे। मैं कहूंगा बीबी आपने बच्चों का वादा न किया, आपके चाहने वाले यहां मौजूद है, आपके बच्चों का काफले उसरा रवाना हो रहा था, एक काफला रवाना हो रहा था, एक मौके पर लश्कर के पास से उतरे, बीबियों ने अपने आप को अलारियों से गिराया, लाशों की नस बढ़ी, लेकिन कोई रिवायत ये नहीं कहती बीबी ज़ैनब और मोहम्मद की लाश पर गई हो, सारी रिवायतें कहती है बीबी ज़ैनब सैयद शुहदा की लाश पर गई थी। अरे और मोहम्मद के लाश पर कोई ना आया, फिर वो कौन आया, जब
ماتم حسین.